नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसदको अवरोध हटाउन एमाले सहमत, संसदबाट देउबा, भोलि प्रधानमन्त्री चयन हुने निश्चित।
भरतपुरको वडा नम्बर 19 पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, दुवै पक्षसँग जेठ 28 गते छलफल गरिने।
मकवानपुरको बकैया गाउँपालिकाको गडवानमा झाडा पखालाबाट झण्डै 100 जना बिरामी, उपचारका लागि स्वास्थ्य कर्मी परिचालन।
मुस्लिम बाहुल्य 6 देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडे, कतारले आतंककारी गतिविधिलाई सहयोग गरेको आरोप।
र काठमाडौँ ताप्लेजुङ रौतहट र मोरङ इन्फा महिला लिग फुटबलको सेमी फाइनलमा।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रमुख प्रतिपक्षी दल एमाले संसदको अवरोध खोल्न सहमत भएको छ। सभामुख ओन्सरी घरतीको पहलमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा एमाले मंगलबार संसद अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो। एमाले संसद खोल्न तयार भएसँगै कांग्रेस सभापति शेरबहादुर देउबा भोलि प्रधानमन्त्री चयन हुने निश्चित भएको छ। पछिल्लो समय विकसित घटनाक्रमलाई समीक्षा गर्दै आफूहरू संसद खोल्न तयार भएको इमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो।
विकसित परिस्थितिलाई ध्यानमा राखेर हामी सबैले देशमा जुन प्रकारका घटनाहरू घटे पहिलो निर्वाचनको दौरानमा, ती कुराहरूलाई समेत ध्यानमा राखेर निर्वाचनको प्रक्रियामा देखा परेका जति पनि अनियमितताहरू छन्, ती अनियमितताहरूलाई फेरि नदोहोर्याउने एउटा संकल्प हामी सबैले गर्ने कुराहरू गरेका छौं र आउने जुन निर्वाचन छ, 14 गतिको निर्वाचन, त्यसलाई कुनै पनि ढंगले, कुनै पनि अर्थमा तलमाथि नगरिकन त्यही दिन शान्तिपूर्ण ढंगले भयरहित वातावरणमा निष्पक्षताका साथ त्यसलाई सम्पादन गर्ने नयाँ सरकारले, त्यो कुराहरूमा हामीले सहमति गरेका छौं र भोलि हाउस चाहिँ नि खुल्छ।
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि एमाले त्यसको विरोधमा संसद अवरोध गर्दै आएको थियो। तीन दलबीच संसदमा शीर्ष नेताले सम्बोधन गरेपछि चुनावी प्रक्रिया अघि बढाउने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो।
बैठकमा सहमति भएको छ, अब हाउस भोलि खोलिनेछ, निर्वाचन प्रधानमन्त्रीको निर्वाचन भोलि हुनेछ। तीनटै नेता, प्रतिपक्षको नेता, नेपाली कांग्रेसको नेता र प्रधानमन्त्री, तीनैजनाले आफ्नो कुराहरू राखेर निर्वाचन समयमै गराउने, टोकेसँग गराउने, निर्वाचन निष्पक्ष गराउने, स्वतन्त्र गराउने लगायतको विषयहरूमा तीनटै नेताले बोल्नुहुनेछ हाउसमा। जो प्रधानमन्त्री पदको लागि उम्मेदवारी बनाउने गर्नुभएको छ र त्यो सबै कुराहरूको बारेमा आफ्नो हाउसले जानकारी गराउनुहुन्छ पहिलो बैठकमा, र दोस्रो बैठकमा प्रधानमन्त्रीको पदको लागि मतदान हुनेछ।
हिजो प्रधानमन्त्री चयनका लागि संसद बैठक बोलाइए पनि एमाले अवरोध कायमै राख्ने चेतावनी दिएपछि भोलिसम्मका लागि स्थगित गरिएको थियो। कांग्रेस सभापति देउबाको पक्षमा झण्डै 2/3 बहुमत देखिएको छ। एमाले भने प्रधानमन्त्रीको एकल उम्मेद्वार देउबाको विपक्षमा मतदान गर्ने प्रष्ट पारिसकेको छ। दलहरू सहमतिमा पुगेकाले देशले निकास पाएको माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले बताउनुभयो।
भोलि सदनमा प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अगाडि बढ्नेछ र भोलि राष्ट्रले नयाँ प्रधानमन्त्री प्राप्त गर्नेछ। संसदलाई सम्बोधन गरेर राष्ट्रलाई संविधान क्रियान्वयनको प्रक्रियामा अगाडि बढाउने, प्रतिपक्षी दलले भोलि चाहिँ संसद हामी खोल्छौं भनेपछि सहमति भयो।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर 19 पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै छलफलका लागि बोलाएको छ। पुनः मतदान गराउने आयोगको निर्णय जनमत विपरीत भएको दावीसहित मतगणना गर्नुपर्ने माग राखेर दायर रिटमाथि सुनवाई गर्दै न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले चुनावी कार्यक्रम यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चले चुनावको कार्यक्रम यथास्थितिमा राखेर रिट निवेदक र निर्वाचन आयोगलाई जेठ 28 गते छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको छ। पुनः मतदान रोक्न अन्तरिम आदेश दिने वा नदिने बारे टुंगो अब 28 गते मात्रै लाग्ने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो। भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला जेठ 14 गते माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए। मतपत्र च्यातेपछि निर्वाचन आयोगले 20 गते 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेसँगै 19 नम्बर वडाका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विकर र मतदाता तुलसीराम पाण्डेले हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।
असार 14 गते हुने स्थानीय तहको चुनावका लागि बैतडीका महिला उपप्रमुखमै सीमित देखिएका छन्। चार नगरपालिका र 6 गाउँपालिका रहेको बैतडीमा उम्मेद्वारको टुंगो लगाइसकेको नेकपा एमाले माओवादी केन्द्रले प्रमुखमा महिलालाई उभ्याएको छैन भने उम्मेद्वारको टुंगो लगाउन बाँकी ठूलो दल कांग्रेसले पनि प्रमुखमा महिलालाई ल्याउने संकेत देखिँदैन। उपप्रमुखको उम्मेद्वार भएका महिलाहरू भने स्थानीय तहको जिम्मेवारी लिन तयार छन्। बैतडीबाट सहकर्मी इन्द्रसरा खड्काको रिपोर्ट।
लागेको स्थानीय तहको चुनावमा बैतडीका महिलाहरू कोही पनि प्रमुख पदको उम्मेद्वार देखिएका छैनन्। सबै उपप्रमुखमै सीमित छन्। कांग्रेस, एमाले, माओवादी, रापरपा लगायतका दलबाट बैतडीका 10 स्थानीय तहमा महिला सबै उपप्रमुखमै सीमित भएका छन्। कुनै पनि पार्टीले प्रमुख पदमा महिलालाई नराखे पनि चुलो चौकामा सीमित राख्ने समाजलाई चुनौती दिँदै महिलाले पनि केही गर्न सक्छन् भनेर आफू उपप्रमुखमा उठेको बताउनुहुन्छ कांग्रेसबाट डिलासेनी गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेद्वार जानकी बोहरा।
महिलाहरू सबै ठाउँबाट पुरूषहरूले अगाडि बढ्नबाट रोकिहाल्छन्। तपाईँहरू घरमा चुलो चौको बनाउने, यस्तो बनाउने, उस्तो बनाउने भनेर महिलाहरूलाई कहिले पनि अगाडि जानुबाट रोकिहाल्छन्। त्यसैले महिलाहरू पनि आफ्नो हक र अधिकारको लागि अगाडि बढ्ने भन्ने, हक र अधिकार महिलाको र पुरुषको बराबर हुनुपर्छ भन्ने मेरो यही सुझाव छ। सबैले आफ्नो आवाज उठाएर अगाडि बढ्नुपर्छ।
महिला आफै सक्षम भएर अगाडि नबढ्दासम्म समाज परिवर्तन नहुने भएकाले यसका लागि महिला आफैले सक्षम हुनुपर्ने बताउनुहुन्छ दशरथचन्द नगरपालिकामा एमालेका तर्फबाट उपाध्यक्ष पदका उम्मेद्वार सरस्वती नेपाली।
महिला अधिकारको कुरा गर्ने हो भने हाम्रो समाज अहिले पनि रूढिवादी सोच, परम्परा र पितृसत्तात्मक संरचनाले घेरिएको समाज हो र यो समाजमा जबसम्म हामी आफू सक्षम हुँदैनौ, आफ्नो क्षमता विकास हुँदैन, तबसम्म हामी अगाडि जान सक्दैनौ। महिलामा चेतना छैन भनेर, तर चेतना होइन कि अवसरको खाँचो हो।
पुर्चौली नगरपालिकामा माओवादी केन्द्रबाट उपप्रमुखमा उम्मेद्वार बन्नुभएकी जानकी ऐरबम परम्परावादी सोचमा घेरिएको समाजलाई चिर्नको लागि महिलालाई राजनीतिक अधिकार आवश्यक छ भन्नुहुन्छ।
हामीलाई सबभन्दा पहिले त राजनीतिक अधिकार नै चाहिन्छ भन्ने हो मेरो मान्यता। किन भन्दाखेरि राजनीतिक रूपमा 33% महिला अधिकारहरू सुनिश्चित भएको छ। त्यो सुनिश्चित नभएको भए कोही पार्टी पनि हामीलाई यो स्थानमा पुर्याउने मानसिकतामा थिएन भन्ने लाग्छ मलाई। किन भन्दाखेरि हाम्रो देश पुरुष प्रधान देश हो, अझै पनि पुरुषको जुन छाप छ त्यो अझै मेटिन सकेको छैन। आमाको सत्ता भन्दा पनि बुवाको सत्ता, पितृसत्तात्मक समाजले जुन जरा हालेको हाम्रो नेपाली समाज हो, यो पितृसत्तात्मक समाजलाई परिवर्तन गर्नको निमित्त राजनीतिक अधिकारले मात्र सम्भव हुन्छ।
संविधानमा महिलाका लागि विभिन्न अधिकार दिएको भए पनि यसको कार्यान्वयन नभएकाले यसको कार्यान्वयनका लागि पुरुषको भूमिका पनि उत्तिकै आवश्यक छ भन्नुहुन्छ शिवनाथ गाउँपालिकामा रापरपाका तर्फबाट उपाध्यक्ष पदका उम्मेद्वार सुन्दरी महता।
संविधानमा थुप्रै अधिकारहरू, प्रशस्त अधिकारहरू दिएका छन्, त्यस्तो कार्यान्वयन भएको छैन। हो पनि संसारकै सबभन्दा बढी 33% महिला चाहिँ अधिकार दिएको देश हाम्रो देश विश्वमा एउटा नेपाल, संविधानको अक्षर अङ्क पालना भएको छैन, त्यसमा कार्यान्वयन गर्ने पाटो फितलो छ। तपाईँहरूबाटै कमजोरी भएको छ। कार्यान्वयन गर्नको लागि तपाईँहरूको सहयोग, साथ, समर्थन चाहिँ अवश्य चाहिन्छ।
अवसर पाए भने गाउँघरका महिलाले पनि आफ्नो स्थानीय तहमा प्रमुख भएर काम गर्न सक्छन्। यसतर्फ पार्टी नेतृत्वले ध्यान पुर्याउनु पर्ने खाँचो छ।
कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संसदको अवरोध हटाउन एमाले सहमत, संसदबाट देउबा भोलि प्रधानमन्त्री चयन हुने निश्चित, भरतपुरको वडा नम्बर 19 पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। मकवानपुरको बकैया गाउँपालिकाको गडुवानमा झाडापखालाबाट झण्डै 100 जना बिरामी परेका छन्। बकैया गडुवानका बलबहादुर लुहको घरमा दिवालीको भोज खाएका झण्डै 100 जना बिरामी परेका हुन्। बिरामी हुनेमा धेरै राष्ट्रिय कालिका आधारभूत विद्यालयका विद्यार्थी छन्। झाडापखालाका कारण विद्यार्थीहरू विद्यालयमै बेहोस हुन थालेपछि विद्यालय पनि बन्द गरिएको विद्यालयकी शिक्षिका मानवी पराजुलीले जानकारी दिनुभयो। गाउँका सबै बिरामी परेपछि गैराति नै गाउँमा स्वास्थ्य कर्मी पठाइएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो। बिरामीमा झाडा पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने भएपछि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र प्राथमिक स्वास्थ्य केन्द्र छतिवनबाट डाक्टरको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो।
धुर्मुस सुन्तली फाउन्डेशनले नमूना नेपाल बनाउने भएको छ। फाउन्डेशनले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर 5 अर्ब रूपियाँको लगानीमा नमूना नेपाल बनाउने घोषणा गरेको हो। कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले हिमाल, पहाड़ र तराईलाई एउटै स्थानमा चित्रित गर्दै नमूना नेपाल निर्माण गर्न लागेको जानकारी दिनुभयो।
देशका धेरै ठाउँमा आज मौसम बदली भएर पानी परेको छ। विशेष गरी पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसममा पूर्ण बदली भएर वर्षा भएको हो। मनसूनका गतिविधि शुरू हुन लागेको साथै भारतको बिहारमा न्यूनचापीय क्षेत्र विकास भएकाले मौसममा बदली भएर वर्षा भएको मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो। भोलि र पर्सि पनि वर्षा हुने सम्भावना रहेको उहाँले बताउनु भएको छ। पानी परेसँगै केही दिनदेखि लगातार बढ़िरहेको तापक्रम केही भए पनि घटेको छ।
आज विश्व वातावरण दिवस प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त भन्ने नाराका साथ मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको जून 5 तारीखलाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ। दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाण्डुमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण गर्न मन वचन र कर्मले लाग्नुपर्ने बताउनु भएको छ।
आजको मेरो पनि भन्नु छमा विश्व वातावरण दिवस बारे आएका प्रतिक्रिया लिएका छौं।
फेसबुकमा समीर लेख्नुहुन्छ, विश्व वातावरण दिवस औपचारिक कार्यक्रममा भन्दा पनि वातावरण सफा कसरी बनाउने भन्ने विषयमा केन्द्रित हुँदा दिवस सान्दर्भिक र सार्थक हुन्थ्यो, अनि चाहिँ क्लीन एण्ड ग्रीन भन्न मिल्छ।
बलराम खनाल फेसबुकमा लेख्नुहुन्छ, जन्मदिनमा केक काट्नुभन्दा बिरूवा रोप्ने हो भने अहिलेको जस्तो वातावरण बिग्रने थिएन अनि विश्वव्यापी उष्णता पनि कम हुन्थ्यो, वातावरण सफा हुने, पैसा पनि जोगिने अनि इज्जत पनि बढ्ने।
मिकेल आलम फेसबुकमा लेख्नुहुन्छ, वातावरण प्रदूषण कम गर्न आज अनेकौं गोष्ठी तथा सेमिनारहरू हुन्छन् देश र विदेशमा। ती गोष्ठीका लागि धेरै खर्च पनि गरिन्छ, अनेकौं प्रस्तावहरू पारित पनि गरिन्छन् तर कार्यान्वयनको तहमा नपुग्दै बिलाएर जान्छन्। त्यसैले आज हाम्रो लागि वातावरण प्रदूषण ठूलो समस्या बन्दै गएको छ। यसको समाधानको लागि हामी सबै सचेत हुनु आवश्यक छ।
भीम खड्काको विचारमा प्रकृतिको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। वातावरण स्वच्छ रहे मात्र हामी स्वस्थ रहन्छौं। त्यसैले वन जंगल फडानी नगरौं र रूख रोपौं। टायर र प्लास्टिकमा आगो लगाउँदा हानिकारक ग्यास निस्कन्छ, त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छ। त्यसैले टायर र प्लास्टिक जन्य वस्तु नजलाऊ।
अनि फेसबुकमै गणेश प्रसाद हुजदारले लेख्नु भएको छ, हामीले आफू छेउछाउको वनको संरक्षण गरे मात्रै दिवस मनाउनुको सार्थकता हुन्छ। दिनदिनै वन विनाशलाई रोक्न सकिएन भने दिवस मनाउनुको के अर्थ रह्यो र?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग, मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-9301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा हामी सँगसँगै सनराइज बैंक राइजिंग टु सर्व
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब विदेशको खबर। विश्वका छवटा मुस्लिम बाहुल्य देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। आतंककारीलाई सहयोग गरेको भन्दै साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र युएईले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका हुन्। कतारले आईएस तथा अलकायदालाई समर्थन गरेको उनीहरूको आरोप छ, तर यी सबै आरोपको कतारले खण्डन गरेको छ। पछिल्लो घटनाक्रमलाई खाड़ी देश बीचको सम्बन्धमा आएको खटपटका रूपमा हेरिएको विश्लेषकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युएईले कतारका सबै कूटनीतिज्ञलाई दुई दिनभित्र देश छोड्न भनेको छ। ती देशका सबै विमान कम्पनीले कतारको उडान पनि रद्द गरेका छन्। साउदी अरबले पनि कतारसँगको आफ्नो जमीन, हवाई तथा समुद्री सीमा बन्द गरेको छ। यस्तै इजिप्टको गृह मन्त्रालयले पनि कतारका विमान तथा जहाजका लागि विमानस्थल तथा बन्दरगाह बन्द गरेको जानकारी दिएको छ। इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले सन् 2013 अपदस्थ गरेपछि कतार र अरू खाड़ी देशबीच तनाव शुरू भएको हो। मोर्सी हिजबुल्लाहको सदस्य थिए भने यसलाई अरब देशमा चरमपन्थी संगठनका रूपमा लिने गरिन्छ। कतारमा मोर्सीका समर्थक तथा सिरियामा इस्लामिक विद्रोही समूहको समेत समर्थक मानिन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल पुलिस क्लब प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई डकवर्थ लेविस नियमका आधारमा 34 रनले हराउँदै पुलिस फाइनल पुगेको हो। पुलिसले एपीएफलाई दिएको 253 रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि डकवर्थ लेविस नियमका आधारमा निर्णय गरिएको हो। पानी परेर खेल रोकिनु अघि एपीएफले 28 ओभर 3 बलमा 6 विकेटको क्षतिमा 138 रन बनाएको थियो। उसका लागि ज्ञानेन्द्र मल्लले 45 र सन्दीप सुनाले 36 रन बनाएका थिए। यसअघि त्रिवी मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 252 रन बनाएको थियो। उसका लागि कुशल भुर्तेलले 52, सिद्धान्त लोहनीले 40, दिपेन्द्र सिंह ऐरीले 37 तथा सौरभ खनाल र सुमित महर्जनले 26-26 रनको योगदान गरे। अरूण ऐरी र ज्ञानेन्द्र मल्लले 2-2 विकेट लिए। दोस्रो सेमी फाइनलमा भोलि त्रिभुवन आर्मी र पश्चिमाञ्चल बीच खेल हुनेछ।
काठमाडौँको त्रिवी क्रिकेट मैदानमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता भइरहेको छ। अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट भनेपछि त्यहाँको व्यवस्थापन र दर्शकको उत्साह पनि ठूलै हुनुपर्ने हो। तर नेपाली क्रिकेटको इतिहासमै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता भए पनि न त प्रचार प्रसार नै छ, न त दर्शकको उत्साह नै। अर्जुन पोखरेलको रिपोर्ट।
नेपालका खेल पत्रकार माझ एउटा व्यङ्ग्यात्मक भनाइ चर्चित छ। पानी परेन भने किर्तिपुर मैदानमा क्रिकेट सुरु गर्नुपर्छ, पानी परिहाल्छ। तत्कालीन नेपाल क्रिकेट संघ क्यानले बर्खा मासमा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने गरेका कारण क्यानलाई व्यङ्ग्य गर्न यो भनाइ आएको थियो। अहिले क्यान निलम्बनमा छ, तर राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाडौँको किर्तिपुरमा विजेताले 20 लाख रुपियाँ पाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता चलिरहेको छ। आज सेमी फाइनलको खेल थियो। नेपाल पुलिस क्लबले दिएको लक्ष्य पछ्याइरहेको सशस्त्र प्रहरीले 28 ओभर खेल्दा पानी दर्कियो, खेल रोकियो र डकवर्थ लुइस नियमका आधारमा पुलिस क्लब फाइनलमा पुग्यो। प्रतियोगितामा 13 खेल हुँदा आज जस्तै 4 खेल पानीका कारण प्रभावित भए। राखेपाले पनि क्यानको जस्तै शैली पछ्याउँदै बर्खामा शुरू हुन लाग्दा प्रतियोगिता आयोजना गरेका कारण खेल वर्षाले प्रभावित भए। बजेट सक्नकै लागि तयारी बिना नै बेमौसममा यति ठूलो क्रिकेट प्रतियोगिता गरिएको हो भन्ने कुरामा क्रिकेट हेर्न पुगेका धनगढीका नवराज भट्ट जस्ता क्रिकेट प्रेमी स्पष्ट छन्।
कस्तो भनेपछि पैसा धेरै भयो, पैसा के गर्न खोज्यो भने सरकारले खेलमा आएको पैसा चाहिँ एकैचोटि झ्याप खर्च गर्न मात्रै खोज्यो क्या, जस्तो असार मसान्तमा बाटो बिच गरे जस्तो फटाफट, त्यही त्यस्तो गर्नु हुँदैन। अब यो टुर्नामेन्ट एरेन्जमेन्ट नै भएन खेलाडीहरूको।
झण्डै 3 एक दिवसीय घरेलु क्रिकेट प्रतियोगिता नै भएनन्। सरकारले पोहोरको नीति तथा कार्यक्रममा समावेश गरेकै कारण राष्ट्रिय खेलकुद परिषदले जेठ 9 प्रतियोगिता गर्यो। प्री मनसुनको समय भएकोले पानी पर्ने कुरा राखेपालाई पहिल्यै थाहा थियो, तर पनि उसले बजेट सक्नकै लागि काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरलाई व्यवस्थापनको जिम्मा दिएर हतार हतारमा प्रतियोगिता शुरू गर्यो। कतिसम्म भने काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका प्रमुख तथा नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल प्रतियोगिता शुरू हुन 5 मिनट अघिसम्म आफै पसिना बगाएर मैदानमा काम गरिरहेका थिए। पहिलो हुनेले 20 लाख, दोस्रो हुनेले 10 लाख, सेमी फाइनलमा पुग्नेले 50,000, म्यान अफ द सिरिजले 1 लाख रूपियाँ नगद पुरस्कार पाउनेछन्। यस्ता हरेक ठाउँमा पैसाको खोलो बगाइएको छ। दर्शकको लागि पनि हिटिङ सिक्सेस, बोल्ड आउट, क्याच, सेल्फी च्यालेन्ज, फ्यान जोन जस्ता आकर्षण राखिएको छ। तर पनि तयारी बिनाको प्रतियोगिता, प्रचार प्रसारको कमी र उखर माउलो गर्मीमा प्रतियोगिता भएकोले एउटा खेलमा मुस्किलले 200 जना दर्शक मात्रै पुगेका हुन्छन्। बुटवालका मनिष खड्का:
गेम खेलाउन कुनै पनि प्रोग्राम गर्न अलिकति सर्ट थोरै टाइम राखेर हुँदैन क्या, अलिक केही टाइम राखेर कि त्यसको तयारी, पूर्व तयारी हुनुपर्छ। पूर्व तयारी छैन भन्दा हुन्छ यसको। एकैचोटि वैशाखमा आएर जेठमा गेम गराउँदैछौँ भनेर त्यो कहिले पनि हुँदैन क्या। 15 लाख राशिको राखेर भर्खरै डिपिएल सकेको छ, उसको पब्लिसिटी कति थियो, उसमा दर्शक कति थियो, अहिले खै त 20 लाख राशिको गेम खेलाउँदैछौँ हामी, दर्शक खै त।
यो प्रतियोगिताबाट विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेलको लागि खेलाडी तयार पार्ने पनि योजना छ। तर मुख्य प्रशिक्षकले नै 2-4 जना खेलाडी बाहेक अरूले राम्रो नखेलेको बताउँछन्। किनकि हतारका कारण जिल्ला र क्षेत्रीय स्तरबाट खेलाडी छान्ने कुनै मापदण्ड बनाइएन। छानिएका खेलाडीले पनि वर्षाका कारण आफ्नो पूरै खेल कौशल देखाउन पाएनन्। निजी क्षेत्रको पहलमा 2 महिना अघि 15 लाख रुपियाँ पुरस्कार राशिको धनगढ़ी प्रिमियर लिग डीपीएल क्रिकेटमा दर्शकको राम्रो उपस्थिति थियो। प्रतियोगिताका बारेमा खुबै चर्चा भएको थियो। तर 20 लाख रुपियाँ पुरस्कार राशिको प्रतियोगिता काठमाडौँमा हुँदा पनि प्रधानमन्त्री कप क्रिकेटमा न त दर्शक ओइरिए न त चर्चा नै भयो। उमेर समूहका अन्य क्रिकेट प्रतियोगिता गर्नु परेको, पुसमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको, स्थानीय तहको चुनाव परेको लगायतका कारण प्रतियोगिता बर्खा लागेपछि गर्न बाध्य भएको राखेपको भनाइ छ। राखेपका सदस्य सचिव केशव कुमार विष्ट:
अब कमी कमजोरी त अब हरेक काममा आउँछन्। अहिले अक्सिजन अफ पर्यो, त्यो सिजन पनि कस्तो भयो भने अब हाम्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पुसम्म त्यतै इङ्गेज भयो, चुनावको कुरा आयो, अन्तिम चौमासीकै यो बजेट परिहाल्छ। त्यसले गर्दाखेरि अलिकति बर्खा सिजन पानी 1-2 दिनले डिस्टर्ब गरेर देखिन्छ। हामीसँग अर्को विकल्प थिएन।
3 वर्षसम्म एक दिवसीय प्रतियोगिता नै हुन नसकेको बेला प्रतियोगिता हुनु राम्रो हो। तर यो प्रतियोगिता सही समय र राम्रो व्यवस्थापनमा हुन सकेको भए त्यसबाट नेपाली क्रिकेटले अझ धेरै फाइदा पाउने थियो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपाल पुलिस क्लब 18 वर्ष मुनिको ललित स्मृति च्याम्पियनशीपको क्वार्टर फाइनलमा पुगेको छ। इन्फा कम्प्लेक्स सादो बाटोमा आज भएको खेलमा संकटालाई 2-1 हराउँदै पुलिस समूह बीको विजेता बनेर क्वार्टर फाइनल पुगेको हो। पराजित भए पनि संकटा समूह बीको उपविजेता बन्दै क्वार्टर फाइनल पुगेको छ। यसअघि आजै भएको खेलमा जावला खेलले लुम्बिनी फुटबल क्लबलाई 4-0 हरायो।
काठमाडौँ, ताप्लेजुङ, रौतहट र मोरङ इन्फा महिला लिग च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिता अन्तर्गत पाल्पामा आज भएको क्वार्टर फाइनलमा झापालाई 2-0 हराउँदै काठमाडौँ सेमी फाइनलमा पुगेको छ। त्यस्तै ताप्लेजुङ कैलालीलाई हराउँदै अन्तिम चारमा पुग्यो। आजै स्याङ्जामा भएको क्वार्टर फाइनलमा सर्लाहीलाई 2-0 हराउँदै रौतहट र नवलपरासीलाई 4-1 हराउँदै मोरङ पनि सेमी फाइनलमा पुगेका छन्।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियासँगको खेलमा बंगलादेशले मध्यम प्रदर्शन गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ताजा स्थितिमा 31 ओभर 5 बलको खेल सकिदा 4 विकेट गुमाएर 129 रन बनाएको छ। उसका तमिङ इकबालले 71 रन बनाएका छन् भने उनलाई सबिर रहमानले 4 रन बनाएर 7 दिइरहेका छन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 355-66 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक:
संसदको अवरोध हटाउन एमाले सहमत, संसदबाट देउबा, भोलि प्रधानमन्त्री चयन हुने निश्चित।
भरतपुरको वडा नम्बर 19 पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, दुवै पक्षसँग जेठ 28 गते छलफल गरिने।
मकवानपुरको बकैया गाउँपालिकाको गडुवानमा झाडा पखालाबाट झण्डै 100 जना बिरामी, उपचारका लागि स्वास्थ्य कर्मी परिचालन।
मुस्लिम बाहुल्य 6 देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडे, कतारले आतंककारी गतिविधिलाई सहयोग गरेको आरोप।
र काठमाडौँ, ताप्लेजुङ, रौतहट र इन्फा महिला लिग फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।